سورہ کہف کا پڑھنا جیسے ہے. عام دنوں میں بہت سے لوگ پڑھتے ہیں لیکن کم از کم رمضان شریف میں تو اس کا بہت اہتمام کرنا چاہیے. مفتی محمد شفیع صاحب رحمۃ اللہ تعالیٰ نے سورہ کہف کے شروع میں اس کی تفسیر سے پہلے حدیث شریف نقل کیے اور 5 کتابوں کے نام لکھے کہ مسلم شریف، ابو داؤد شریف، نسائی اور احمد، مسند احمد، ترمذی، ان سب کتابوں میں یہ روایت ہے. اور جتنی کتابیں بڑھ جائیں یعنی حدیث کے آئمہ اور راوی بڑھ جائیں اتنی حدیث مضبوط ہو جاتی ہے. اس کے حوالے سے لکھا ہے مفتی شفیع صاحب نے کہ صحابی کہتے ہیں کہ جو جمعے کے دن جو سورہ کہف کی عام حالات میں، جمعے والی روایت آگے آ رہی، عام حالات میں جو 10 آیات شروع کی سورہ کہف کی یاد کر لے گا وہ دجال کے فتنے سے محفوظ رہے گا، کیونکہ قیامت کے قریب دجال آنے والا ہے اور تمام انبیاء نے اپنی امتوں کو دجال سے ڈرایا ہے، نبی علیہ السلام نے خاص کر، تو دجال کے فتنے سے محفوظ رہے گا جو شروع کی 10 آیات کو حفظ یاد کر لے، اور اسی طرح بعض روایت میں جو آخری 10 آیات کو یاد کر لے وہ بھی دجال کے فتنے سے محفوظ رہے گا. اور دوسری روایت جو اسی ذیل میں مفتی شفیع صاحب نے نقل کی ہے کہ جو اس کی ان آیات کو، شروع اور آخر کی آیات کو پڑھ لے، چاہے دیکھ کے بھی پڑھ لے، تو وہ اس کے قدم سے لے کر سر تک ایک نور ہوگا، اور نور دنیا میں نہیں قیامت میں ہوگا. اور دوسری روایت میں ہے کہ جو جمعے کو اس کو پڑھ لے پوری سورت کو، اس کے قدم سے لے کر آسمان تک نور ہوگا قیامت کے دن. تو جس کے قیامت کے دن اتنا نور ہوگا تو نور اسی کے پاس ہوگا جو نار میں نہیں جائے گا. لہذا سورہ کہف کا کی تلاوت کا اہتمام جمعے کے دن خاص کر، اور جمعے میں بہترین وقت یہ فجر سے لے کے جمعے کی نماز سے پہلے تک ہے. ہو سکتا ہے کہ بعد میں بھی پڑھنا صحیح ہو، لیکن اصل وقت جمعے کا جو کہلاتا ہے وہ یہ وقت کہلاتا ہے. جیسے جمعے کا غسل ہے وہ بھی اسی وقت کے لیے ہے کہ جمعے کی یعنی نماز سے پہلے ہو اور فجر کی نماز سے کے بعد ہو. جو فجر کے پہلے اگر کوئی آدمی غسل کرے کسی اور مجبوری کی وجہ سے تو وہ اس غسل میں شامل نہیں ہوتا، پھر دوسرا غسل مستحب ہو جاتا ہے یعنی جمعے کا. اور اکثر لوگ جمعے کو غسل کرتے ہیں اور کرنا بھی چاہیے، نبی علیہ السلام کی مستقل سنت ہے، لیکن روزے میں اس کا خیال رکھیں کہ پانی حلق میں نہ جائے. غرغرہ کرنا تو کسی طرح جائز نہیں ہے، لیکن ایسے بھی آدمی بعض اوقات بے احتیاطی میں ایسا ہوتا ہے، تو کوشش کرنی چاہیے کہ منہ کو نیچے کی طرف رکھیں اور حلق میں پانی نہ جائے. غسل کرنے میں کوئی حرج نہیں ہے، مسواک بھی کرے اور غسل بھی کرے، کلی بھی کرے، لیکن منہ نیچے کر کے کہ حلق میں پانی نہ جائے. تو جمعے کے یہ اعمال خاص ہیں. اور اسی طرح درود شریف کا اہتمام خود نبی علیہ السلام نے کے ارشاد سے پتہ چلتا ہے کہ اور دنوں سے زیادہ درود جمعے کے دن پڑھا کرو، کیونکہ جمعے کا دن اور دنوں کا سردار ہے. جمعے کا دن اور دنوں کا سردار ہے، لہذا جمعے کے دن درود شریف، جیسے آدمی روزانہ 100 پڑھتا ہے جمعے کے دن 300 کر دے، اور 300 پڑھتا ہے تو 500 کر دے. الحمدللہ پڑھنے والے 1000 مرتبہ، 1500 مرتبہ پڑھ رہے ہیں، اور نہیں پڑھنے والے 100 کی تعداد بھی ان کی مشکل سے ہوتی ہے. لیکن ایک طرف یہ بھی سمجھ لیں کہ درود شریف کا پڑھنا، ہر فرمایا من صلی علیہ مرتن واحدتن صلی اللہ علیہ عشرا، جو مجھ پر ایک مرتبہ درود پڑھتا ہے اللہ تعالیٰ 10 رحمتیں اس پر نازل فرماتے ہیں، ایک پر 10. اور اسی طرح 100 مرتبہ کوئی پڑھتا ہے تو 1000 رحمتیں اللہ تعالیٰ کی اس پر برستی ہیں، کیونکہ جو اللہ کے محبوب پر درود بھیجتا ہے اللہ تعالیٰ اس پر رحمت نازل کرتے ہیں، خود نبی علیہ السلام کا ارشاد ہے. اور دوسری روایت بھی اس سلسلے کی ہے کہ اس کے خطا، 10 خطائیں بھی معاف ہوتی ہیں اور 10 درجات بھی اللہ تعالیٰ بلند فرماتے ہیں. تو کوشش ہونی چاہیے جمعے کے دن عام دنوں سے زیادہ درود شریف ہو. اگر 1000 مرتبہ ہو جائے تو کون سا اتنا زیادہ ہے، کیونکہ حضرت سلطان نور الدین زنگی رحم اللہ تعالیٰ بادشاہ ہو کے روزانہ 1000 مرتبہ درود شریف پڑھتے تھے، اور اس وقت کے بادشاہ آج کے بادشاہ کی طرح نہیں ہوتے تھے عیش و عشرت میں، بلکہ جہاد بھی کرتے تھے اور اکثر محاذ پہ رہتے تھے. ایک دفعہ اسی مصروفیت میں پورا درود شریف نہیں پڑھ سکے 1000، تو 300 مرتبہ پڑھا، کیونکہ مصروفیت تھی جہاد وغیرہ کی اور کفار سے سامنا تھا. تو نبی علیہ السلام کی زیارت خواب میں ہوئی और फरमाया कि क्या बात है नूरुद्दीन, आज तुम्हारा तोहफा पूरा नहीं पहुंचा, अधूरा पहुंचा। जिसका कबूल होता है उसके ख्वाब में आके भी नबी अलैहिस्सलाम इरशाद फरमाते हैं, इसलिए कोशिश होनी चाहिए। और दूसरी तरफ सुन्नतों का एहतमाम भी हो, कोई 2000 मरतबा भी दुरूद शरीफ पढ़े लेकिन दाढ़ी कटा रहा है, मुंडा रहा है, ये नबी अलैहिस्सलाम के हुक्म की नाफरमानी है। जैसे कोई बच्चा कहे अब्बा अब्बा मैं तो आपसे बहुत मोहब्बत करता हूँ, अब्बा अब्बा कर रहा है, आप बहुत प्यारे अब्बा हैं, अगर अब्बा कहते हैं बेटा स्कूल जाओ टाइम हो गया, यार स्कूल की बात ना करें, मैं आपसे बहुत मोहब्बत करता हूँ, बड़ा हो गया अब अब्बा कह रहे हैं ऑफिस जाओ कोई काम काज करो, कुछ भी ना कहें बस मैं आपसे बहुत मोहब्बत करता हूँ, तो मोहब्बत काफी नहीं, मानना भी जरूरी है। तो नबी अलैहिस्सलाम का इरशाद है वफ़िरुल्लाह वाहफुश शवारिब, दाढ़ियों को बढ़ाओ मूछों को कतरवाओ। कमजोर रिवायत नहीं है, बुखारी शरीफ जिल्द नंबर 2 सफा नंबर 875 पर यह रिवायत मौजूद है। उसी के नीचे दूसरी रिवायत है इन हकुश शवारिब, मूछों को खूब बारीक करो, वाफुल्लाह और दाढ़ियों को माफ कर दो यानी बढ़ने दो। कोई रखता भी है तो उसको अपने लिहाज से हम चाहते हैं हम अच्छे लगें। अब बताएं हमें अच्छे किस में लगना चाहिए? अगर हमें नबी अलैहिस्सलाम से वैसी मोहब्बत है जैसी होनी चाहिए तो हमारे लिए सबसे बड़ा खूबसूरती का मेयार नबी अलैहिस्सलाम की हस्ती होनी चाहिए। फिर हम दाढ़ी तराश के हम किस में खूबसूरती तलाश कर रहे हैं, जबकि हज़रत हसन इब्न साबित रज़ी अल्लाह तआला कहते हैं खल खुलक्त मुबर्रअम मिन कुल्ली ऐबिन, अल्लाह ताला ने आपको हर ऐब से पाक पैदा फरमाया। कोई भी नहीं कह सकता कि नहीं आप खुदा न खास्ता, यूसुफ अलैहिस्सलाम का हुस्न जरूर मशहूर है लेकिन जो जाज़बियत हकीमुल उम्मत फरमाते हैं नबी अलैहिस्सलाम में थी, यूसुफ अलैहिस्सलाम भी आप सब के सरदार हैं, याद आप हुस्न में भी सरदार हैं और हुस्न अखलाक में भी सरदार हैं। तो हजरत हसन इब्न साबित ने आपके सामने ये शेर पढ़ा मिंबर रसूल पे बैठ के खुलक्त मुबर्रअम मिन कुल्ली ऐबिन कअन्नका कद खुलक्त कमा तशाउ, आपको अल्लाह ताला ने ऐसा पैदा किया जैसा आपने चाहा, हर ऐब से पाक पैदा किया जैसा आपने चाहा। जब हमें यकीन है कि आपकी जात दुनिया में सबसे ज्यादा हसीन है तो हम किसकी इत्तबा कर रहे हैं और किसको नाराज कर रहे हैं? आका को नाराज करके गुलामों को राजी करने की फिक्र में है। हजरत अमीर मुआविया रजी अल्लाह ताला अन्हुमा ने अम्मा आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा से खत लिख के दरख्वास्त की कि मुझे कोई इरशाद रिसालत सुनाए जो आपने नबी अलैहिस्सलाम से सुना हो। अम्मा आयशा ने फरमाया कि नबी अलैहिस्सलाम ने इरशाद फरमाया कि अगर कोई आदमी मुझे राजी करने के लिए, अल्लाह ताला की तरफ से अल्लाह को राजी करने के लिए मखलूक को नाराज कर दे तो अल्लाह ताला उसके लिए काफी हो जाते हैं। अल्लाह को राजी करने के लिए मखलूक नाराज होती रहे, हम तो शादी ब्याह सुन्नत के मुताबिक करेंगे, कोई आता आए ना आता है अपने घर में खुश रहे, दो रोटी ज्यादा खा ले। और इसके बरक्स सिर्फ फरमाया जो मखलूक को राजी करने के लिए अल्लाह को नाराज कर देता है अल्लाह ताला उसको मखलूक के हवाले फरमा दे, जाओ अब अपनी खुशी इनसे ले लो। कोई मखलूक खुशी पहुंचा सकती है? गुर्दे में पथरी हो जाए या खुदा न खास्ता कोई भी बीमारी हो, हर आदमी अल्लाह को पुकारता है उस वक्त में अल्लाह याद आता है, जहां तूफान में फंस सफीना डग मगाता है वहीं कदरे खुदा और ना खुदा मालूम होती है। लिहाजा जब हमें पता है कि हमारा मलजा और मावा एक ही जात है तो फिर और अल्लाह ताला की मोहब्बत मिलती है। हकीम मुहम्मद थानवी रहमतुल्लाह ताला फरमाते हैं आसान तरीका है कि आपके अल्लाह के महबूब की इत्तबा की जाए, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी, आप कह दीजिए अगर तुम लोग अल्लाह ताला से मोहब्बत रखते हो फत्तबिउनी तो मेरी इत्तबा करो। तबीउनी क्या है? हजरत मदर साहब दामरगा तुमने इसको बयान फरमाया, तबिया ऊंटनी के उस बच्चे को कहते हैं जो छोटा सा बच्चा होता है उसके पीछे पीछे चलता है, तो इत्तेबा इसको कहते हैं जो बगैर सोचे समझे बगैर पूछे कि इसमें क्या लॉजिक है मौलाना, मिसवाक में क्या लॉजिक है, हम तो बरस से दांत साफ करते, लॉजिक नहीं चाहिए हमें, सुन्नत की इत्तेबा चाहिए। लॉजिक आजकल मीडिया के प्रस्तार जो है लॉजिक की बात करते हैं, इस्लाम लॉजिक से हट के है। और मदर साहब ने इसको बयान फरमाया कि वुजू टूटता कहां से है और करते कहां से हो, लॉजिक समझ में आती है, जहां से टूटा था वहां पानी लगा के धो लेते वुजू कायम हो जाना चाहिए, वुजू कर टूटता कहीं से है और करते कहीं से है, अल्लाह का जो हुक्म है उसको मानना पड़ेगा, अल्लाह का जो हुक्म है उसको मानना पड़ेगा। लिहाजा तबिया उस ऊंटनी के बच्चे को कहते हैं जो बगैर कुछ सोचे समझे, जैसे छोटे बच्चे अम्मा की
पीछे जाते हैं, उनको पता नहीं कि अम्मा कहाँ, जो बाथरूम जा रही है वहां भी अम्मा के पीछे लगे, वो छोड़ना नहीं चाहते। तो हमें भी इसी तरह सुन्नत की इत्तबा करनी है कि फायदा नजर आए या ना आए। जब फायदा नजर आ गया तो क्या किया? एक 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 साहब ने पूछा कि मुहम्मद से कि ये खड़े होके पानी पीने में क्या नुकसान है और बैठ के पीने में क्या फायदा है? हजरत हकीम मुहम्मद ने फरमाया सुन्नत है। फिर उसने कहा कि नहीं, इसका राज क्या है? हजरत हकीम मुहम्मद ने फरमाया फला साइंसदान ने इसका ये राज लिखा है, जो आज भी डॉक्टर तहकीक कर रहे हैं कि पानी खड़े होके शेरानों में डायरेक्ट जाता है, बैठ के इस तरह नहीं होता, लिहाजा सेहत के लिए मुफीद है। तो उसने कहा कि हाँ बात समझ में आ गई। फरमाया बात तो समझ में आ गई लेकिन कलमा दोबारा पढ़ लेना, क्योंकि बात साइंसदान की तहकीक से समझ में आई है, आका के फरमान से समझ में नहीं आई। आका के फरमान पे हमें ईमान लाना है कि जो आका का तरीका है वो यकीनी अल्लाह का बताया हुआ है, उसी में कामयाबी है, उसी में कामयाबी है। आज अल्हम्दुलिल्लाह मुसलमान अक्सर बैठ के पेशाब करते हैं, ये भी नबी अलैहिस्सलाम का तरीका है, लेकिन आप मिस्टरों को देखेंगे वो बैठे तो उनकी पैंट फट जाती है, इसलिए वो खड़े होकर पेशाब करते हैं। तफरी गाँव में जाए और ऐसी जगहों पर तो खड़े होकर पेशाब करने की जगह ये गैरों का तरीका है। मुसलमान खड़े के पेशाब नहीं करता ना खाना खाता है आज, लेकिन बुफे स्टाइल खड़े होके खाना खाना ये भी स्टाइल बन गया, बाएं हाथ से खा रहे हैं खड़े होके खा रहे हैं। तो मुसलमान इसको इतनी सुन्नत किसी ने सिखाई नहीं कि नबी अलैहिस्सलाम की सुन्नत क्या है, खाना बैठ के खाओ और दाएं हाथ से खाओ। और इस्तिंजा जब आप अलैहिस्सलाम बैठ के पेशाब करते थे शुरू में, जब कुफार देख के हंसते थे ये देखो कैसे औरतों की तरह पेशाब कर रहे हैं, उस वक्त ऐसी बेहयाई थी क्योंकि जहालत का अंधेरा था, मर्द आम खड़े होकर कहीं भी पेशाब करता था, इसको मर्दानगी समझा जाता था, ये मर्दानगी है। नबी अलैहिस्सलाम ने शर्म हया सिखाई तो लोग एतराज करते थे ये कैसे पेशाब करते हैं। आज अल्हम्दुलिल्लाह उम्मत ने उसको इख्तियार किया कि जो समझदार और मुसलमान पक्के हैं वो बैठ के पेशाब करते हैं और जो गधे घोड़े की तरह है वो खड़े होकर पेशाब करते हैं। तो नबी अलैहिस्सलाम की हर सुन्नत में फायदा ही फायदा है, अब इसको पूछने की जरूरत नहीं कि इसमें क्या फायदा है, यकीनी तौर पर इसमें फायदा है, लिहाजा आका की हर सुन्नत में फायदा है और जो हर सुन्नत पे अमल करता है फायदे ही फायदे से वो मुजय्यन हो जाता है, दुनिया का भी फायदा और आखरत का यकीनी फायदा। क्योंकि हमारे मौलाना जलील अहमद साहब यहां तशरीफ लाते हैं, उन्होंने फरमाया था कोई भी दिखा दे मूसा अलैहिस्सलाम के ये तरीके जिंदगी गुजारने के, इब्राहिम अलैहिस्सलाम के ये तरीके, कोई मनकूल नहीं है, सिर्फ हमारे आका का तरीका मनकूल है, एक एक अदा मनकूल है। आप कैसे खाते थे, कैसे चलते थे, कैसे बोलते थे, किस तरह मुस्कुराते थे, कब रोते थे, कैसे रोते, सारी चीजें आपकी मनकूल हैं। लिहाजा अल्लाह को आपका तरीका इतना महबूब है कि रहती दुनिया तक कोई हाथ उठा के नमाज पढ़ रहा है, कोई यहां बांध के पढ़ रहा है, कोई नाफ के नीचे बांध के पढ़ रहा है, हर तरीका अल्लाह को महबूब है, हर तरीका दुनिया में राइज है, हर तरीका। चारों आइमा में इख्तलाफ की वजह क्या है कि हर तरीका मेरे महबूब का राइज रहे। लिहाजा ये समझने की बात है कि अल्लाह ताला को अपने महबूब से कितनी मोहब्बत है कि जो उनके आमाल को इख्तियार करता है। फजल रहमान साहब गंज मुरादाबादी गालिब के जमाने के बुजुर्ग हैं, 250-250 साल पहले, फरमाते हैं कि जो उनकी चलन चलता है, नबी पाक अलैहिस्सलाम की चलन चलता है, अल्लाह ताला उसको अपना महबूब बना लेते हैं। उनकी चलन अल्लाह को इतनी महबूब है कि जो उनकी चलन चलता है, उनके तरीके पे चलता है, अल्लाह ताला उसको महबूब बना लेते हैं। लिहाजा इसमें शर्माना मुझे तो समझ में नहीं आता कि इसमें शर्माने की क्या बात। हम किसी आम आदमी के तरीके, नाम बताना पड़ेगा, हम तो फलां के तरीके पे, हमारा आइडियल कोई खिलाड़ी है, हमारे शेख फरमाते थे नकल तो करोगे किसी फनकार की, करोगे गुलूकार की, करोगे अदाकार की करोगे, ये सारे बेकार हैं, कार होने के बावजूद बेकार है। सरकार की नकल करो ये कार आमद है, सारे कार बेकार है, फनकार गुलूकार अदाकार, लेकिन सरकार की नकल ये नकल है जो अल्लाह ताला को पसंद है, जो आसमानों पे अल्लाह ताला इसको पसंद फरमाते हैं। लिहाजा थोड़ा सा हमें अपने मतमय नजर देखना चाहिए कि हमें मदीने शरीफ की गुलामी चाहिए या वॉशिंगटन की गुलामी चाहिए। एक अरसा हो गया पाकिस्तान जो गैरों की गुलामी कर रहा है, कितनी तरक्की कर गया, जुमे की छुट्टी खत्म कर दी, इतवार की शुरू करी, कितनी तरक्की कर गया। उस वक्त डॉलर अगर 50-60 था तो आज पौने 300 पे हम खड़े हैं, कितनी तरक्की हो गई। हमारी तरक्कियां माइनस में होती है, गैरों की चाल में ऐसा ही होता है। मशहूर है मसल अवामुन नास में भी कि कौवा चला हंस की चाल तो अपनी चाल भी भूल गया। जब कौवा हंस की चाल से मुतासिर हो सकता है तो हंस अगर कौवे की चाल चलेगा तो क्या होगा, मुसलमान مسلمان تو ہنس ہے جو موتی چگتا ہے اللہ کا نام لیتا ہے. جب یہ کافروں کے طریقے پہ چلے گا اور ان کی اصول معیشت کو اختیار کرے گا, کہتا سود کے بغیر معیشت چل نہیں سکتی, تو پھر ظاہر سی بات ہے پھر ڈوبے گا یہ آدمی اور کہاں جائے گا. ہو سکتا ہے کہ کفر تو اللہ کی نافرمانی کر کے بظاہر کامیاب ہو جائے, مسلمان کامیاب نہیں ہو سکتا. اقبال نے کہہ دیا اپنے اشعار میں کہ اپنی ملت کو قیاس اقوام مغرب پر نہ کر, خاص ہے ترکیب میں قوم رسول ہاشمی. ممکن ہے کہ وہی کام کر کے وہ کامیاب ہو جائے, مسلمان کامیاب نہیں ہو سکتا, کیونکہ مسلمان اللہ کا پیارا ہے. جیسے ہم اور بچے بھی کھیل رہے ہوں مغرب کا جھٹ پٹا, مغرب پڑھ کے جا رہے ہیں اور ہمارا بچہ باہر نظر آیا, کان پکڑا, ایک چماٹ لگایا, چلو اندر, کہ سب کو کیوں نہیں بھیجا, کہے گا ابا وہ بھی تو کھیل رہے ہیں, کہا تو میرا بیٹا ہے وہ جانے اور اس کا کام جانے. مسلمان اللہ کا پیارا ہے, اسی لیے وہ غیروں کے طریقے میں کامیاب نہیں ہو سکتا. یہ سمجھنے کی بات ہے, سمجھتے ہو جب وہ تو بڑے کامیاب ہو رہے ہیں, ان کا کامیاب ہونا اور ہے. ظاہری طور پر نظر آ رہا ہے, جیسے ایک دیہاتی جو ہے وہ گیا اور جا کے اس نے شہر میں دیکھا, شہر میں آیا تو دیکھا ہر طرف نلکے لگے ہیں, اس میں سے پانی آ رہا ہے, تو اس نے بولا یہ تو بہت اچھا طریقہ ہے, پانی ہمارے یہاں اتنی مشکل ہوتی. گیا کوئی سینیٹری کی دکان پہ, کئی نلکے جو ہے خرید کے لے جا کے اپنے مٹی کی دیوار میں ٹھوس دی, لے جا کے ادھر تھوچ دیا, سب جگہ پانی آنا چاہیے. اب نل کھولا تو پانی آ نہیں رہا, اب واپس آئے یہ کیسا تم نے نلکا دیا, یہاں تو پانی آتا ہے, پانی اندر بھی ہونا چاہیے, اندر بھی ہونا چاہیے, اندر پانی نہیں ہے تو صرف نقل کرنے سے نہیں ہوتا, بلکہ کچھ اصل کی بھی ضرورت ہوتی ہے, محنت کی بھی ضرورت ہوتی ہے, کام کی بھی ضرورت ہوتی ہے. اللہ تعالیٰ مسلمانوں کو من حیث القوم بیدار فرما دے, اور آقا دو جہاں صلی اللہ تعالی وسلم کی سنت پہ چلنے میں ہمیں آر نہ آئے, بلکہ وتھ پراؤڈ ہم اس پہ عمل کریں کہ ہم نے کسی چھوٹے آدمی کی اتباع نہیں کی ہے, ہم نے نبیوں کے سردار اور اللہ کے محبوب کی اتباع کی ہے. اس بات کو آگے پہنچائیے انشاءاللہ. جو ایک من دل علی الخیر, جو کسی خیر پر کسی کو تیار کرے, نمازی بنا دے, سنت کا پابند بنا دے, کاجر فائلی, اس کو ایسا ہی اجر ملے گا جیسے خود عمل کر رہا ہے, اس کے عمل کا بھی ثواب ملے گا. اللہ تعالی ہمیں اس فکر کو اوڑھنے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین.